أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الله لا إله إلا هو الحي القيوم، لا تأخذه سنة ولا نوم، له ما في السماوات وما في الأرض، من ذا الذي يشفع عنده إلا بإذنه، يعلم ما بين أيديهم وما خلفهم، ولا يحيطون بشيء من علمه إلا بما شاء، واسع كرسيه السماوات والأرض، ولا يؤوده حفظهما، وهو العلي العظيم. الله لا إله الله نہیں کوئی الہ الا ہو مگر وہی، الحی القیوم زندہ تھامنے والا، لا تاخذہ نہیں پکڑتی اس کو سنۃ اونگ والا نوم اور نہ نیند، لہو واسطے اسی کے ہے، ما فی السماوات جو بیچ آسمانوں کے ہے، وما فی الارض اور جو بھی زمین کے ہے، منزل الذی کون ہے وہ شخص، یشفع جو سفارش کرے، عندہ اس کے پاس، الا بإذنہ مگر ساتھ اس کی اجازت کے، یعلم جانتا ہے، ما بین ایدیہم جو ان کے آگے ہے، وما خلفہم اور جو ان کے پیچھے ہے، ولا یحیطون اور نہیں احاطہ کر سکتے، بے شئین ساتھ کسی چیز کے، من علمہ اس کی معلومات سے، الا بما شاء مگر جو وہ چاہے، واسع سمائے ہوئے ہے کرسی اس کی آسمانوں اور زمین کو، ولا یعودہ اور نہیں تھکاتی اس کو حفاظت ان دونوں کی، وہو العلی العظیم اور وہ بلند ہے بڑا. دعوی توحید کا تیسری مرتبہ ذکر کیا، اور یہاں اس دعوی توحید کو ذکر کرنے سے مقصد قرآن مجید کا مدعا نفی شفاعت قاری. نفی شفاعت قاری یہودی، عیسائی، مکے کے مشرک اس شفاعت کے قائل تھے. یہ ہمارے معبود جن کو ہم اپنی حاجات و مشکلات کے اندر پکارتے ہیں، ہمارے وہ معبود اللہ سے ہماری باتیں منوا لیتے ہیں، اللہ ماننا نہ بھی چاہے، اللہ کسی کو چھوڑنا نہ بھی چاہے، تو ہمارے یہ معبود اللہ سے جبرن چھڑا لیتے ہیں، اللہ سے جبرن ہماری بات منوا لیتے ہیں. قرآن مجید نے اس شفاعت قہری کی نفی کی کہ ایسا کوئی ہے ہی نہیں کہ جو اللہ سے جبرن بات منوا سکے، بلکہ وہاں تو اللہ کے سامنے بغیر اس کی اجازت کے کسی کو بات کرنے کی بھی مجال نہیں ہوگی. جب تک اللہ اجازت نہیں دے گا کوئی بات نہ کر سکے گا. تو مقصد نفی شفاعت قاری. آیت الکرسی ایک حدیث میں آتا ہے، ایک دن نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عبی بن کعب رضی اللہ عنہ کو فرمایا، یا ابا المنذر ای آیت اعظم فی القرآن. یا ابا المنذر کنیت ہے عبی بن کعب کی کہ اے ابا المنذر، قرآن مجید کے اندر سب سے بڑی آیت کون سی ہے؟ تو حضرت عبی بن کعب رضی اللہ عنہ نے عرض کی کہ اللہ کے رسول، آیت الکرسی. جب عبی بن کعب نے یہ جواب دیا تو نبی صلی اللہ علیہ وسلم نے حضرت عبی بن قعب کی چھاتی پر ہاتھ مار کے فرمایا لیہنیک العلم یا ابا المنذر، او ابو منذر تجھے یہ تیرا علم مبارک ہو کہ واقعی قرآن مجید کی آیتوں میں سے ایک ہے سورت، سورت الگ ہے، آیتوں میں سے سب سے بڑی آیت آیت الکرسی ہے رتبے کے اعتبار سے۔ پھر پہلی حدیث گزری، ایک حدیث میں تو آپ نے یوں فرمایا جس گھر کے اندر آیت الکرسی پڑھ لی جائے تو اس گھر کے اندر شیطان کے لیے کوئی گنجائش باقی نہیں رہتی، شیطان اس آیت الکرسی سے بھاگ جاتا ہے۔ پھر وہ لمبی حدیث اس سے پہلے گزری مشکات کے اندر، حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ مجھے نبی صلی اللہ علیہ وسلم نے صدقے کی گندم پر چوکیدار مقرر فرمایا کہ اس کی چوکیداری کا۔ میں رات کو نماز پڑھنے لگا، ایک شخص آیا، اس نے گندم سے اپنی جھولی بھرنی شروع کر دی۔ میں نے اس کو پکڑ لیا، میں نے کہا یہ بیت المال کی، یہ تو صدقے کی گندم ہے۔ اس نے بڑی منت سماجت کی کہ جی میرے آل و عیال والے ہیں، بھوکے ہیں، مجھے بڑی ضرورت ہے، بس آج مجھے چھوڑ دو، آئندہ نہیں آؤں گا۔ حضرت ابو ہریرہ رضی اللہ عنہ نے اس کو چھوڑ دیا۔ دوسرے دن پھر یہی ہوا، تیسرے دن پھر یہی ہوا۔ اب حضرت ابو ہریرہ رضی اللہ عنہ نے فرمایا کہ آج تمہیں تجھے کبھی نہیں چھوڑوں گا، میں تجھے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں پیش کروں گا۔ اس نے کہا کہ میں تجھے ایک آیت بتاتا ہوں، وہ تو پڑھ لیا کر، میں نہیں آؤں گا۔ اجی بتاؤ، اس نے کہا آیت الکرسی پڑھ لیا کرو، میں نہیں آ سکوں گا۔ نبی صلی اللہ علیہ وسلم کو جب اس بات کی خبر ہوئی تو آپ نے فرمایا ہے تو بڑا جھوٹا لیکن بات اس نے سچی کی ہے، ہے بڑا جھوٹا، شیطان ہے، وہ شیطان تیری عبادت کے اندر خلل ڈالنے کے لیے سارے کام کرتا رہا، لیکن بات اس نے سچی کی ہے کہ جس گھر کے اندر آیت الکرسی پڑھ لی جائے، جس جگہ آیت الکرسی پڑھ لی جائے، اس جگہ اس گھر کی بلکہ اس گھر کے پڑوس کی اتنی حفاظت ہو جاتی ہے کہ جتنا ایک حفاظت کرنے والا ایک چوکیدار بھی اتنی حفاظت نہیں کر سکتا۔ آیت الکرسی کے اندر اللہ نے اتنا کمال اور اتنی فضیلت رکھی ہے۔ اور اس کی ایک وجہ، بعض مفسرین کہتے ہیں کہ اللہ کا اسم اعظم ہے اللہ لا الہ الا ہو، صرف اس جملے کے اندر اللہ کا اسم اعظم ہے۔ پھر اس آیت الکرسی کے اندر اللہ کی توحید، وحدانیت، ذاتن و صفاتن، دو طریقوں سے اللہ نے اپنی توحید کو بیان فرمایا، وجودی اللہ لا الہ الا ہو، اللہ نہیں کوئی الہ مگر وہی۔ پہلی آیت کے ساتھ اس کا ربط، مفسرین یوں کہتے ہیں کہ پہلی آیت میں فرمایا والکافرون هم الظالمون، کافر ہی ظالم ہیں، کافر ظالم ہیں، اور قرآن مجید نے کہا ان الشرک لظلم عظیم، کہ شرک سب سے بڑا ظلم ہے، یہ کافر کیوں ظالم ہیں؟ اس لیے کہ یہ شرک کرتے ہیں اور یہ سب سے بڑے ظالم ہیں۔ اے جی آؤ، آ کر کے اللہ کی توحید کو سنو، اللہ لا الہ الا ہو، اللہ نہیں کوئی الہ، ایسی کوئی ذات نہیں کہ جس کو غائبانہ طور پر اپنی حاجات و مشکلات کے اندر پکارا جائے، ایسی کوئی ذات نہیں کہ جس کو اپنا معبود بنایا جائے، ऐसी कोई जात नहीं कि जिसको ये बंदा मुश्किलात के अंदर पुकारे और वो मुश्किलात को दूर भी कर दे। कौन है? सिर्फ एक अल्लाह है। अल्लाह अल्लाह है। ला इलाहा इल्लाहु, अल्लाह के सिवा और कोई इला नहीं है, कोई माबूद नहीं है, कोई इबादत के लायक नहीं है। ये तो अल्लाह की जात है। आगे इस पर कुरानी मजीद ने 6 दलीलें पेश कर दी। अल्लाह ला इलाहा इल्लाहु इस पर 6 दलीलें पेश की। पहली दलील कि माबूद सिर्फ एक अल्लाह है। और जी क्यों? अल हय्य, इसलिए कि वो जिंदा है और ये जिंदगी उसकी एक जाती चीज है, किसी की अता करदा नहीं है, बखिलाफ मखलूक के कि जितनी भी मखलूक है मखलूक भी जिंदा है, लेकिन मखलूक की जिंदगी अल्लाह की अता की हुई चीज है। अल्लाह देने वाला है, बंदा लेने वाला है, लेकिन अल्लाह की वो जात है अल हय्यु, ये जिंदगी उसके साथ लाजिम है, न कभी जुदा हुई है और न कभी जुदा होगी। फिर कुरानी मजीद ने एक मकाम पे कहा वतवक्कल अलल हय्य अल्लज़ी ला यमूत, मेरे प्यारे पैगंबर तवक्कल कर, भरोसा कर उस जिंदे पर, ला यमूत जो कभी मरेगा नहीं, अजल से है अब तक रहेगा, न उसकी जिंदगी की कोई इब्तदा है न उसकी जिंदगी की कोई इंतहा है। मखलूक जितनी भी है, मखलूक की जिंदगी की इब्तदा भी है और मखलूक की जिंदगी की इंतहा भी है। ये तो जाहिर बात है कि फलां आदमी फलां तारीख को पैदा हुआ, फलां तारीख को वो मर गया, उसकी जिंदगी की इब्तदा भी है, उसकी जिंदगी की इंतहा भी है। लेकिन अल्लाह की जात ऐसी है कि उसकी जिंदगी की ना कोई इब्तदा है ना कोई इंतहा है। अल्लाह अल्लाह जिंदा है। बाकी मखलूक जितनी भी है वो तो फना हो जाएगी, क्योंकि एक मकाम पे कुरानी मजीद ने कहा कुल्लु मन अलैहा फान, जो कोई भी इस पर है फान फना होने वाला है, छोटा है बड़ा है नेक है बुरा है फान फना होने वाला है। दूसरी आयत में अल्लाह ने फरमाया कुल्लु शैइन हालिकुन इल्ला वजहु, सब शय हिलाक हो जाएगी इल्ला वजहु, मगर अल्लाह की जात बाकी रहेगी, अल्लाह की जात बाकी रहेगी। अल हय्यु पहली दलील कि माबूद वही एक अल्लाह है। क्यों? इसलिए कि अब वो अजल से जिंदा है, अब तक वो जिंदा रहेगा, न इब्तदा न इंतहा। फिर अगर माबूद के लिए मौत हो तो फिर तो जाहिर है कि एक माबूद मर गया, दूसरा माबूद तलाश करना पड़ेगा, दूसरा माबूद मर गया तीसरा माबूद तलाश करना पड़ेगा। माबूद तो वो हो सकता है कि जो अव्वल से लेके आखिर तक सारी कायनात का माबूद हो, खुद जिंदा रहे और दूसरों को जिंदगी देने वाला हो, मुखजी। और सूरत नजम के अंदर अल्लाह ने इसको यूं बयान फरमाया इन्नहु हुवा अमाता व अहया, वही अल्लाह है अमाता जो मारता है, व अहया और जिंदा करता है। मौत भी अल्लाह के कब्जे कुदरत में, हयात भी अल्लाह के कब्जे कुदरत में, सब कुछ वो अल्लाह देने वाला अल हय्यु वो जिंदा है। अल कय्यूम दूसरी दलील, अल कय्यूम कय्यम कायम करने वाला, कायम करने वाला संभालने वाला, अल कय्यूम एजी माबूद वही एक अल्लाह है। क्यों? इसलिए कि अल कय्यूम ساری مخلوق کو سنبھالنے والا ساری مخلوق کی نگرانی کرنے والا ساری مخلوق کی نگہبانی کرنے والا ساری مخلوق کی ضرورتیں پوری کرنے والا القیوم سب کو سنبھالنے والا ہے وہ اللہ سب کو سنبھالتا تو ہے لیکن اس کو اپنے سنبھالنے کی کوئی احتیاجی نہیں ہے کہ فلاں مجھے سنبھالے گا فلاں مجھے سنبھالے گا انسان ہے انسان بوڑھا ہو گیا اور جی اب مجھے کون سنبھالے گا بڑے سے بڑا آدمی بھی محتاج ہو جاتا ہے لیکن اللہ کی وہ ذات ہے القیوم سب کو تھامنے والا سب کو سنبھالنے والا ساری کائنات کو اس نے سنبھال رکھا ہے اللہ کا عطیہ ہے اللہ دے رہا ہے اور مخلوق والے لے رہے ہیں اگر وہ اللہ کسی کو اولاد دے اس کی مرضی ہے اولاد نہ دے اس کی مرضی ہے اس کے اوپر کوئی زور نہیں اس کے اوپر کوئی جبر نہیں القیوم سب کو تھامنے والا سب کو سنبھالنے والا اور بہت ساری تفصیل ہے اس میں تیسری دلیل لا تاخذہ سنۃ نہیں پکڑتی اس کو اونگ ولا نوم اور نہ نیند یعنی وہ اللہ ایسا معبود ہے ایک ساعت کے لیے اپنی مخلوق سے غافل نہیں اپنی مخلوق سے بے خبر نہیں ہر وقت اپنی مخلوق کی نگہبانی کرنے والا ہر وقت اپنی مخلوق کی نگرانی کرنے والا نہ نیند آئے نہ اونگ آئے کیونکہ اگر نیند آگئی تو ظاہر ہے کہ نیند کی وجہ سے انسان کی طبیعت کے اندر ضعف پیدا ہوتا ہے کمزوری پیدا آتی ہے اگر معبود اونگے یا معبود سو جائے تو پھر معبود کے اندر کمزوری پیدا ہوتی ہے اور جو کمزور ہوتا ہے وہ معبود نہیں بن سکتا جو معبود ہوتا ہے اس کے اندر کمزوری نہیں آیا کرتی پھر لا تاخذہ سنۃ اونگ رہا ہے آرام کر رہا ہے ادھر ایک مصیبت زدہ آدمی مصیبت کے اندر پکار رہا ہے جواب ملے گا کہ جی معبود صاحب آرام کر رہے ہیں ابھی تیرے پکارنے کی اجازت نہیں ہے تو ظاہر ہے کہ وہ کس کو پکارے گا کس کو پکارے گا حضرت یونس علی نبی جنا و علیہ الصلاۃ والسلام دریا کی تہ کے اندر ہیں قرآن مجید نے کہا فی ظلمات ثلاث رات کا اندھیرا بھی ہے دریا کا اندھیرا بھی ہے دریا کی موجوں کا اندھیرا بھی ہے مچھلی کے پیٹ کا اندھیرا بھی ہے اتنے اندھیروں کے اندر وہ پکارتے ہیں لا الہ الا انت سبحانک انی کنت من الظالمین معاذ اللہ اگر معبود سویا ہوا ہے وہ رات کے وقت کس کو پکاریں گے پھر دنیا کا نظام اللہ نے ایسا رکھا ہے ادھر رات ہے ادھر دن ہے ادھر دوپہر ہے ادھر آدھی رات ہے یعنی نظام عالم کو ایسا رکھ دیا ہے ایسا رکھ دیا ہے کہ کوئی ساعت ایسی نہیں کہ جس ساعت کے اندر یہ مخلوق یہ انسان یہ جن یہ مخلوق اپنے معبود کو پکارے نہیں آپ اگر معبود آرام کرے معبود سو جائے تو ظاہر ہے کہ چلو ادھر دن ہے ادھر رات ہے تو رات کے وقت معبود آرام کر رہے ہیں تو اب یہ پکارے گا کس کو لا تاخذہ سنۃ ولا نوم سنۃ اونگ نیند کا ابتدائی درجہ نیند کا ابتدائی درجہ اور نوم پوری نیند اور نیند حدیث میں فرمایا ان نوم اخل موت یہ نیند موت کی بہن ہے موت کی مثل ہے کہ جس طرح مرنے کے بعد انسان بے اختیار ہو جاتا ہے न चल सकता है न फिर सकता है न बात कर सकता है न सुन सकता है न खा सकता है कुछ भी नहीं कर सकता अनौम को इसी तरह हालत नौम के अंदर नींद की हालत के अंदर बेइख्तियार हो गया बेइख्तियार हो गया न खाना खाए न पानी पिए न इधर जाए न उधर जाए न नमाज पढ़ सके कुछ भी न कर सके अब ये कितनी कमजोरी की बात है ये अनौम अकुल मौत और अल्लाह की वो जात तवक्कल अलल हय्यिल लजी ला यमूत मेरे प्यारे पैगंबर उस जिंदे अल्लाह पर भरोसा कीजिए ला यमूत जो कभी मरेगा नहीं ला ताखुजुहु सिनतुन वला नौम तीन दलीलें होंगी चौथी दलील कि अल्लाह का मिल्क इतना वसी है लहू नाव के कानून के मुताबिक ज़र्फ़ मुस्तकर खबर मुकद्दम कलाम के अंदर हसर लहू लाले गैरे ही अल्लाह ही की ममलूक है माँ हर वो चीज़ जो आसमानों में है और जो ज़मीन में है लहू मिल्कन व खलकन व अबीतन आसमानों के अंदर जितनी मखलूक है लहू अल्लाह की ममलूक है चाहे जिब्राइल अमीन हैं चाहे हजरत मैकाइल हैं चाहे हजरत इसराफील हैं अलैहिमुस्सलातु वस्सलाम ये जितने भी हैं सारे के सारे लहू अल्लाह उन सब का मालिक और मालिक भी ऐसा कि बगैर अल्लाह की इजाजत के जिब्राइल अमीन सिदरतुल मुंतहा से नीचे उतर सकते नहीं जब तक अल्लाह इजाजत न दे तो जिब्राइल अमीन नीचे नहीं आ सकते लहू माफिस समावाते व माफिल अल्लाह का मिल्क इतना वसी है सारे आसमानों की मखलूक सारी जमीनों की मखलूक लहू अल्लाह की ममलूक है अल्लाह की मखलूक है लहू लाल गैरही बाकी किसी और का मिल्क नहीं खल्क नहीं क्योंकि मालिक भी वही खालिक भी वही राजिक भी वही दुनिया के अंदर अगर कोई इंसान बड़ी हुकूमत का बादशाह क्यों ना हो लेकिन एक वक्त आएगा उसकी हुकूमत के अंदर ज़ोफ़ और कमज़ोरी पैदा हो जाएगी लेकिन अल्लाह की हुकूमत ऐसी है कि न उसके अंदर कभी कमज़ोरी आई है न कमज़ोरी आ सकती है न कमज़ोरी आएगी फिर अल्लाह का जूदो करम अल्लाह का मिल जब से अल्लाह ने इस कायनात को पैदा किया सबको खिला रहा है सबको पिला रहा है सबको पहना रहा है लेकिन उसके खजाने के अंदर एक ज़रा भर कमी नहीं आई कमी नहीं आई क्योंकि इन मिन शैइन इल्ला इंदना खज़ाइनुहु ऐसी कोई शय है ही नहीं कि हमारे पास उसका खजाना ना सारी चीज़ों का खजाना अल्लाह के पास है लहू माफिस समावात व माफिलस मंज़ल लज़ी यशफ़ऊ इंदहु इल्ला बिस्मि वही नफी शफात कारी जिस शफात के मुशरिक कायल थे शफात दुनिया के अंदर भी है आखिरत के अंदर भी है लेकिन एक वो शफात है जिस शफात के मुशरिकीन कुफार कायल थे कि हमारे माबूद जिनकी हम इबादत कर रहे हैं जिनको अपनी हाजातों मुश्किलात के अंदर पुकार रहे हैं हजरत ईसा अलैहिस्सलाम को भी माबूद बना के पुकारा गया हजरत उज़ैर अलैहिस्सलाम को भी माबूद बना के पुकारा गया फरिश्तों को भी माबूद बना करके पुकारा गया फरिश्तों को माबूद समझते थे उनका ख्याल ये था कि हमारे ये माबूद हमें अल्लाह से छुड़ा लेंगे हम नेकी करें न करें जब हम उनको पुकारेंगे वो हमें अल्लाह से छुड़ा लेंगे बचा लेंगे और आजकल भी इस मौजूदा दौर के अंदर भी बाज़ जाहिलों का यही अकीदा है कि अल्लाह मजबूर होकर के हमारे माबूदों की बात मान लेता है। लेकिन ये सोचने की बात यह, जो मजबूर होता है वो माबूद तो नहीं बन सकता, और जो माबूद होता है वो मजबूर नहीं हुआ करता। देखो ना, जो आदमी बीमार हो जाता है, वो कैसे माबूद बन सकता है? वो दूसरे को शिफा कैसे दे सकता है? वो तो खुद ही मरीज है, खुद बीमार है, वो दूसरे को शिफा कैसे दे सकता है, कैसे जिंदगी दे सकता है? कुछ भी नहीं कर सकता। लेकिन उनका ये ख्याल था कि हमारे माबूद हमें अल्लाह से छुड़ा लेंगे, बचा लेंगे। वैसे शफाअत दुनियावी तौर पर कुरानी मजीद के अंदर अल्लाह ने फरमाया, मन यशफा शफाअतन हसनतन यकुल लहू नसीबुम मिन्हा, जिसने अच्छी सिफारिश की उसके लिए उसका हिस्सा होगा। एक आदमी दूसरे आदमी को नेकी की राह बताता है कि जी आओ जाते हैं मस्जिद को नमाज पढ़ते हैं, ये भी एक किस्म की शफाअत है, ये भी एक शफाअत है। उसको राह बता दिया कि जी चलो मस्जिद को जाते हैं नमाज पढ़ते हैं। अब उसने नमाज पढ़ी, इस रहनुमाई करने वाले को सवाब मिलेगा। इसी तरह एक गरीब आदमी, मुख्ताज आदमी, जरूरतमंद आदमी दूसरा आदमी कहता है कि जी इसके साथ तावन करो, इसकी जरूरत पूरी करो, मैं यशफा शफातन हसनतन, नेकी की सिफारिश कर दी कि उसकी मदद करवा दी, यकुल लहू नसीबु मिना, उसको हिस्सा मिलेगा। ये तो इजमाली तौर पर दुनिया की एक शफात, और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुतअद्दिद वाकयात हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह की सिफारिश फरमाई। एक हदीस में यूं आया, आप मस्जिद नबी में तशरीफ फरमाते, कुछ लोग आए मुजताबिन निमार, गले में तलवारें लटकाई हुई और फट्टे पुराने कपड़े, आधा बदन उनका नंगा। जब वो मस्जिद के अंदर पहुंचे, فتغير وجه رسول الله صلى الله عليه وسلم, आपका चेहरा गम की वजह से जर्द हो गया। इतने परेशान हुए कि मेरी उम्मत के लोग ये इतने गरीब हैं, कपड़ा भी नहीं तो खाना तो दूर की बात है, इनके पास तो कपड़े भी नहीं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा दिया, आपने तरगीब दी। थोड़ी देर में इधर देखा तो गंदम का ढेर, गल्ले का ढेर, उधर देखा तो कपड़ों का ढेर। एक शख्स आया, उसके हाथ में थैली थी वो दिरमों की, करीब था कि वो गिर जाए, बल्कि गिर गई। इधर कपड़ों का ढेर, उधर गंदम गल्ले का ढेर, उधर दिरम दीनार आ गए। अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का चेहरा अनवर इस तरीके पर हो गया, कन्नहु कुराज़तु ज़हबिन, गोया के वो सोने का एक टुकड़ा है। इतने खुश हो गए। यह नबी सल्लल्लाहु अलैहि वसल्लम की शफाअत सिफारिश, दुनियावी एतबार से नेकी की पूरी शफाअत सिफारिश। उखरवी तौर पर एक तो शफाअत होगी कुल, जिसको शफाअत कुबरा कहते हैं, लेकिन वो शफाअत भी अल्लाह की इजाजत के बगैर नहीं होगी। बुखारी के अंदर लंबी हदीस आती है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लोग पहले हजरत आदम के पास जाएंगे, कि जी आप अबुल बशर हैं, सारे इंसानों के बाप हैं, सिफारिश करें, हिसाब हो जाए। हजरत आदम अर्ज कर, वो कहेंगे इन्ना रब्बी ग़ज़ब लम यग़ज़ब मिस्लहु क़त्तु, आज मेरा रब इतने जलाल में है, इतना कभी नहीं था, मैं तो अल्लाह की दरबार में नहीं जा सकता। हज़रत नूह अलैहिस्सलाम, इब्राहिम, तमाम अंबिया अलैहिस्सलाम उज़्र पेश कर देंगे। आखिर में हज़रत ईसा अलैहिस्सलाम के पास आएंगे, ईसा अलैहिस्सलाम अपना उज़्र पेश करके कहेंगे ईतू मुहम्मदन, जाओ तो मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास। जब लोग आएंगे नबी सल्लल्लाहु अलैहि वसल्लम के पास, تو آپ فرمائیں گے ہاں میرے اللہ نے مجھ سے وعدہ فرمایا ہے شفاعت کا آپ فرماتے ہیں میں سجدہ کروں گا اتنا لمبا سجدہ ہوگا کہ اتنا لمبا سجدہ نہ کبھی اس سے پہلے ہوا اور نہ بعد میں ہوگا پھر اس سجدے کے اندر اللہ مجھے ایسی تسبیحات القا کریں گے کہ جو تسبیحیں نہ اس سے پہلے کسی نے پڑھی نہ آئندہ کوئی پڑھے گا تسبیحات اتنا لمبا سجدہ ہوگا یہ سجدہ اللہ کے پیغمبر کیوں کریں گے اجازت مانگیں گے اللہ فرمائیں گے کہ میرے پیارے پیغمبر ارفع سر اٹھائیے اشفع سفارش کیجئے تو شفع آپ کی سفارش قبول کی جائے گی اللہ اجازت دیں گے امام الانبیاء کو آپ سفارش کریں گے لیکن پھر بھی حدیث کے الفاظ ہیں ثم يحد لي حدا پھر میرے لیے ایک حد مقرر کر دے گا اللہ کہ میرے پیارے پیغمبر یہ حد ہے اس سے آگے جانے کی آپ کو بھی اجازت نہیں یہ شفاعت کبرا یہ شفاعت کبرا کہ حساب ہو جائے اس کے علاوہ جو شفاعت ہوگی وہ شفاعت مومنین کی ہوگی علماء کی ہوگی اور اللہ کے مقرب بندوں کی ہوگی لیکن یہ جتنی شفاعت بھی ہوگی یہ سب اللہ کی اجازت کے ساتھ ہوگی اللہ اجازت دیں گے اور جس کے حق میں اللہ اجازت دیں گے یہ نہیں ہے کہ ابو جہل کے حق میں بھی کوئی سفارشیں کرتا پھرے نہیں جس کے حق میں اللہ اجازت دیں گے اس کے حق میں شفاعت ہوگی من ذا الذی یشفع عنده الا باذن یہ سب کچھ ہے شفاعت لیکن الا باذن یہ اللہ کے اذن اور اللہ کی اجازت کے ساتھ ہوگا بغیر اللہ کی اجازت کے کچھ بھی نہیں باقی انشاءاللہ کل پڑھیں گے